के तपाईँलाई कहिले यस्तो भएको छ, तपाईँले केही मिनटको लागि फेसबुक खोल्ने विचार गर्नुभयो तर तपाईँ अन्तत यसमा घन्टौँ हराउनु भयो? म तपाईँहरूमध्ये कोही मुस्कुराहनका साथ सहमति देखाइरहेको म देख्दछु। मलाई लाग्छ हामी सबैजनालाई यस्तो भएको छ, अन्तिम चेक, अन्तिम भिडियो, अन्तिम पोस्ट भन्दै घन्टौँ बितेको पत्तै हुँदैन। फेसबुकमा हामी एकअर्काको पोस्ट हेर्छौँ, स्टोरीमा टिकटक भिडियो हेर्छौँ, लाइक गर्छौँ, कमेन्ट गर्छौँ, सेयर गर्छौँ, यो त हाम्रो दैनिक काम भइसकेको छ। तर फ्रीहरू, जब अरूले तपाईँका पोस्टहरू देख्छन्, हेर्छन्, पढ्छन्, उनीहरूलाई के लाग्छ होला कि तपाईँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, तपाईँको जीवनको प्रमुख प्राथमिकता के हो, तपाईँको लागि के सबैभन्दा बहुमूल्य छ, तपाईँ के को लागि जिइरहनु भएको छ? के तपाईँको परिवार हो, पढाइ हो, आराम हो, खेलकुद हो, खानाको परिकारहरू, लत्ता कपडाहरू, सङ्गीत? अर्थात् जब मानिसहरूले तपाईँको फेसबुकमा भएको क्रियाकलाप हेर्छन्, तिनीहरूले तपाईँको जीवनमा के देख्छन्? के तपाईँ आफ्नै लागि जिराख्नु भएको उनीहरूले पाउँछन्, कि त ख्रिस्टको लागि जिरहेको पाउँछन्, परमेश्वरको राज्यको लागि जिरहेको पाउँछन्, जसको परमेश्वरको राज्यको निम्ति, ख्रिस्टको निम्ति, जो तपाईँको उद्धारको निम्ति मर्नुभयो? तपाईँको जीवनशैलीले के प्रकट गर्दछ? तपाईँको जीवनका प्राथमिकताहरूले अरूहरूलाई के को निम्ति, के प्रति प्रेरित गर्दछ? के तपाईँको जीवनको उदाहरणले मानिसहरूलाई परमेश्वरको सेवा गर्नलाई, परमेश्वरको राज्यमा लगानी गर्नलाई विश्वासयोग्य हुन प्रेरित गरिरहेको छ? यदि छैन भने आजको वचन विशेष गरी तपाईँको निम्ति हो। कृपया मसँगै युहन्नाको तेस्रो पत्रलाई पठाउनुहोस्। युहन्नाको तेस्रो पत्रलाई हामीले युहन्नाको तेस्रो पत्रबाट वचन सुनिरहेका छौँ र आज पनि फेरि हामी गायसको जीवनलाई विचार गर्नेछौँ र गायसको जीवनबाट हामी पाठ सिक्नेछौँ। युहन्नाको तेस्रो पत्र बाइबलको अन्त्यतिर तपाईँले पाउनुहुन्छ, प्रकाशको पुस्तकको अगाडि तपाईँले यो पाउनुहुन्छ। आज हामी युहन्नाको तेस्रो पत्रको हामी पाँच पददेखि आठ पदसम्मबाट हेर्नेछौँ, पाँचदेखि आठ पदसम्म। सो म सबैको निम्ति पढ्दैछु, तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला। प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ जब तिमीले दाजुभाइको विशेष गरी परदेशीहरूको सेवा गर्दछौ। तिनीहरूले मण्डलीको सामुन्ने तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मनपर्दो गरी तिनीहरूको यात्रामा जाने प्रबन्ध मिलाइदियौ भने तिमीले असल गर्दछौ, किनभने अविश्वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्केका हुन्। यसकारण यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नुपर्छ ताकि हामीहरू सत्यतामा सहभागी, सहकर्मी बन्न सकौँ। पाँचदेखि आठ पदसम्मबाट आज हामी एउटा मुख्य विषय, मुख्य विचार हेर्नेछौँ र त्यो यस प्रकार छ कि विश्वासयोग्य क्रिस्चियन सेवकहरूको सेवा र सहायता गर्नु एक विश्वासयोग्य काम हो। विश्वासयोग्य क्रिस्चियन सेवकहरूको सेवा र सहायता गर्नु एक विश्वासयोग्य काम हो। विश्वासयोग्य क्रिस्चियन सेवकहरूको सेवा र सहायता गर्नु पनि यो हामी सबैको जिम्मेवारी हो। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ, तपाईँ यसुको चेला हुनुहुन्छ भने तपाईँको तर्फबाट पनि यो सेवाको कामको लागि योगदान तपाईँले दिनुपर्ने हुन्छ। सो क्रिस्चियन विश्वासयोग्य क्रिस्चियन सेवकहरूको सेवा र सहायता गर्नु एक विश्वासयोग्य काम हो। यहाँनिर युहन्नाले गायसको सेवाको बारेमा यहाँ प्रशंसा गरिरहेका छन् र यहाँ युहन्नाले गायसलाई आर्थिक सहायताको लागि सल्लाह दिइरहेका छन् र आजको वचनको दुईवटा बुदाहरू तपाईँले वचन लेख्नुहुँदैछ भने वचन टिप्ने क्रममा, नोट गर्ने क्रममा तपाईँलाई अलिक सङ्घर्ष, तपाईँ सङ्घर्ष गर्नुभएको छ भने कसरी गर्ने होला, के लेख्ने होला, सबै कुरा लेख्ने हो कि होइन, बाइबल खण्ड मात्रै लेख्ने हो कि बुदा बुदा लेख्ने हो भने तपाईँ कन्फ्युजमा, अन्यलमा हुनुहुन्छ भने म तपाईँलाई केही सुझावहरू दिन चाहन्छु कि तपाईँले वचन टिप्दाखेरि जहिले पनि आज कुन पाठबाट प्रचार हुँदैछ, बाइबल कुन खण्डबाट, त्यो लेख्नुहोस् एक छेउमा। तेस्रो युहन्ना पाँचदेखि आठ पद लेख्नुहोस् अनि कसले प्रचार गर्दैछ प्रचारकको नाम लेख्नुहोस् एक साइडमा अनि त्यसपछि विषय के छ आज विषयको लागि तपाईँले यो बुलेटिनको अगाडिपट्टि हेर्नुभयो भने पनि तपाईँले पाउनुहुन्छ वचनको विषय यहाँनिर विश्वासयोग्य काम भनेर दिएको छ अनि त्यसपछि आज मुख्य विषय के हो त कसैले सोधिहालेमा के भन्ने आज वचन के को बारेमा थियो भने तपाईँले भन्नुपर्ने हुन्छ कि मुख्य विचार मेन आइडिया तपाईँ लेख्नुपर्ने हुन्छ कि विश्वासयोग्य क्रिस्चियन सेवकहरूको सेवा र सहायता गर्नु एक विश्वासयोग्य काम हो ओके वचनको शीर्षक र मुख्य विचार मिलेको तपाईँ लेख्नु हुँदैछ विश्वासयोग्य काम र यो एउटा लामो वाक्यांशमा यसलाई व्याख्या गरिएको छ अनि त्यसपछि बुधाहरू के थिए वचनको बुधाहरू भन्दाखेरि दुईवटा तपाईँ लेख्नुपर्ने हुन्छ दुईवटा मुख्य बुधा युहन्नाले गायसको सेवाको प्रशंसा गरे पहिलो बुधा दोस्रो बुधा युहन्नाले गायसलाई सहायताको लागि सल्लाह दिए युहन्नाले गायसलाई सहायताको लागि सल्लाह दियो यो दुईवटा बुधा लेख्नुहोस् अनि म पहिलो बुधा भन्छु अनि पहिलो बुधा भने तपाईँले हेर्दै जानुहोस् म कसरी यी पाँच पदलाई छ पदलाई व्याख्या गर्दै जान्छु अनि त्यहाँनिर के उदाहरणहरू प्रयोग गर्छु अनि प्रश्नहरू के मैले त्यहाँ सोधिरहेको हुन्छु तपाईँलाई तपाईँको व्यावहारिक प्रयोगको निम्ति तिनीहरूलाई लेख्दै जानुहोस् सबै कुरा तपाईँ लेखेर सक्नुहुन्न तपाईँले वचन सुन्नु पनि पर्ने हुन्छ है र तपाईँहरूको सहायताको लागि फेरि पनि वचनलाई सुन्नको निम्ति हामीले भिडियो रेकर्ड गरेर युट्युबमा राखिदिएको हुन्छौँ र पछि गएर त्यहाँ पनि तपाईँले सुन्न सक्नुहुनेछ आजको वचन दुईवटा बुधा छन् युहन्नाले गायसको सेवाको प्रशंसा गरे र युहन्नाले गायसलाई सहायताको लागि सल्लाह दिए हामी पहिलो बुधामा हेर्दैछौँ युहन्नाले गायसको सेवाको प्रशंसा गरे पद पाँचलाई हेर्नुहोस् न पद पाँचलाई प्रिय हो तिमीले विश्वासयोग्य काम गर्दछौ जब तिमीले दाजुभाइको विशेष गरी परदेशीहरूको सेवा गर्दछौ सुरु सुरुका चर्चहरू टाढा टाढाबाट यात्रा गरिआएका यात्री प्रचारकहरूबाट उनीहरू प्रचारकहरूको सेवाका निर्भर थियो यात्री प्रचारकहरूले नवस्थापित मण्डलीहरूलाई चर्चहरूलाई भ्रमण गरेर विश्वासीलाई हौसला दिने गर्थे र ख्रिस्टमा बलियो पार्ने गर्थे र ती चर्च भ्रमणहरू ती यात्री प्रचारकहरू चर्च भ्रमण गर्ने क्रममा तिनीहरू विश्वासीहरूकै घरमा बस्ने गर्थे किनकि त्यतिखेर समयमा लग्जरी होटलहरू थिएन त्यहाँ पाँच तारे होटलहरू थिएन र तिनीहरू विश्वासीकै घरमा उनीहरूले गाँस बाँसको लागि उनीहरूले हेर्नुपर्दथ्यो सहायता उनीहरूकै सहायता खोज्नुपर्दथ्यो र ती क्रिस्चियन सेवकहरूको ती यात्री प्रचारकको मिसनरीहरूको स्वागत सत्कार गर्नेहरूमध्ये एक भनेको गायस पनि थिए हामीलाई थाहा छ गायसको शारीरिक अवस्था बारेमा गायस अस्वस्थ थिए अस्तिको हप्ता हामीले वचन सुन्दै थियौँ लास्ट विक कि गायस अस्वस्थ थिए गायस बिरामी थिए तर पनि गायसले आफ्नो हर प्रयासमा ती क्रिस्चियन मिसनरीहरूको प्रचारकहरूको सेवा गरे उसले तिनीहरूको निम्ति घाँस र बाँस जुटाइदिएर सेवा गरेको हुनुपर्छ उसको स्वास्थ्य अस्वस्थ थियो होइन उसको अस्वस्थ अवस्थाले उनलाई अरूको सेवा गर्नबाट रोकेन गायसको लागि त्यहाँ कुनै बहाना थिएन थियो त केवल सेवाको अवसरहरू मात्र गायसले दाजुभाइको अर्थात् परदेशीहरूको सेवा गरे परदेशीहरूको तर गायसले तिनीहरू किन सेवा गरे गायसले ती यात्री प्रचारकहरूको टाढा टाढाबाट यात्रा गरी आउने ती मिसनरीहरूलाई किन आफ्नो घरमा राखे अतिथि सत्कार गरे किन खुवाए पाले घाँस बाँस दिएर उनीहरूलाई सहायता पुर्याए पद छको खण्ड खला हेर्नुहोस् न के भन्दछ खण्ड कला हेर्नुहोस् न तिनीहरूले मण्डलीको सामान्य तिम्रो प्रेमको गवाही दिएका छन् सो यसको अर्थ कि गायसले प्रेमको कारण ती मिसनरीहरूको प्रचारकहरूको सेवा गरे गायसँग ठुलो घर भएकोले वा ऊ एकदम धनाढ्य भएकोले गर्दाखेरि उसले अरूहरूको सेवा गरेको होइन हुन त धेरै पैसा भएकोले धनी मानिसहरूले थोरै सेवा गर्छन् या त सेवै गर्दैनन् गायसले परमेश्वर र मानिसलाई प्रेम गरेको कारण उनले ती प्रचारकहरूको ती सेवकहरूको सेवा गरे आफ्नो घरमा स्वागत गरे गायस पास्टर भएको कारण ऊ एक प्रसिद्ध लिडर अगुवा भएको कारण उसले ती प्रचारकहरूको सेवा गरेको होइनन् उसलाई मानिसहरूले महान व्यक्तिको रूपमा चिनुन् भनेर उसले तिनीहरूको सेवा गरेनन् उनी सेवाको मुखौटा लगाउने राजनीतिक नेता जस्तो थिएनन् गायसले क्यामेराको अगाडि सेवा गरेको उसले नक्कल गरेनन् कहिलेचोटि म बिहान कुद्ने क्रममा देख्दछु बागमती सफा गरिरहेको अनि तर क्यामेरा अगाडि राखिरहेको नेताहरू धेरै देख्दछु म गायसको सेवाकाई त्यस्तो प्रकारको सेवाकाई थिएन उसले मानिसलाई देखाउनको लागि सेवाकाई गरेन उसले मानिसलाई फेसबुकमा देखाउन धेरै लाइक कमेन्ट र सेयरहरू पाउनको लागि सेवा गरेनन् उनले सबैभन्दा राम्रो कर्मचारी होइन महिनाको सबैभन्दा राम्रो कर्मचारी बेस्ट इम्प्लोई अफ द मन्थ त्यो उपाधि जित्नको लागि सेवा गरेन गायसले. यसकारण ती क्रिस्चियन प्रचारकहरूको मिसनरीहरूको सेवा गरे किनकि उसले परमेश्वर र उहाँका मानिसहरूलाई र पापमा हराइरहेका मानिसहरूलाई प्रेम गर्दथे. पद छको कले भन्दछ कि गायसको प्रेमको बारेमा ती सेवकहरूले ती प्रचारकहरूले जसले गायसको अतिथि सत्कार उनीहरूले पाएका थिए गवाई दिइरहेका छन् कि गायसले ती सबै प्रेमको कारण गरे. जब ती मानिसहरूले ती मिसनरीहरूले गायसको घरमा उनीहरू गए गायसको अतिथि सत्कार सेवा उनीहरूले अनुभव गरे उनीहरूले त्यतिखेर गायसको प्रेम महसुस गरे. त्यहाँ कुनै स्वार्थ थिएन, त्यहाँ केही दोस्रो त्यहाँ उद्देश्य नियतहरू लुकेको थिएन, केवल चोखो प्रेम उसले ती मानिसहरूले त्यहाँनिर महसुस गरेको हामी पाउँदछौँ. त्यही भएर ती मानिसहरूले आफ्नो मण्डलीमा गएर गवाई दिइरहेको छन् कि त्यहाँ गायस भने एकजना मानिस छन्, ऊ बिरामी थियो तर पनि उसले हाम्रो यस्तो राम्रो अतिथि सत्कार गर्यो. उसले साँच्चै नै परमेश्वरलाई प्रेम गर्छ र उसले साँच्चै नै मानिसहरूलाई प्रेम गर्छ. त्यही भएर गायसलाई उसको विश्वासयोग्य सेवाको लागि युहन्नाले यहाँ प्रशंसा गरिरहेका छन्. हामी यहाँ युहन्नाको बारेमा धेरै कुरा त गर्दैनौँ, हाम्रो विशेष हाम्रो फोकस जोड हाम्रो गायस नै हुनेछ, तर पनि युहन्नाबाट हामी एउटा पाठ भन्ने सिक्न सक्छौँ कि विश्वासयोग्य सेवकहरूको प्रशंसा गर्न हामीले सिक्नुपर्छ. विश्वासयोग्य सेवकहरूको प्रशंसा गर्न हामीले सिक्नुपर्छ. युहन्नाले गायसलाई उनको विश्वासयोग्य सेवाको लागि प्रशंसा गरिरहेको छन् यहाँनिर. त्यो तपाईँले अरूको अरू सेवकहरूको उनीहरूको विश्वासयोग्य सेवाको लागि कहिले प्रशंसा गर्नुभएको छ? के तपाईँ आभारी हुनुहुन्छ ती मानिसहरूको सेवाप्रति? म यसो भनिरहेको छैन कि तपाईँले मानिसहरूलाई खुसी पार्नलाई प्रशंसा गर्नुपर्छ. हाम्रो समाजमा त चलनै छ होइन, यदि म कसैलाई प्रशंसा गर्दैछु भने मेरो केही त्यहाँनिर लुकेको एजेन्डा छ, म केही उसबाट लिन चाहन्छु, त्यही भएर म प्रशंसा गर्छु, त्यसरी प्रशंसा गर्नु भनिरहेको छु. तर तपाईँको हृदयबाट साँचो सेवकहरूको प्रशंसा गर्ने कुराहरूको बारेमा के तपाईँले त्यसो कहिले गर्नुभएको छ? के तपाईँ विश्वासयोग्य सेवकहरूको सेवाको लागि कम्तीमा कृतज्ञ हुनुभएको छ, धन्यवादी हुनुभएको छ? रबिन भाइले हामीलाई गायनमा नेतृत्व गरेको धेरै समय भइसक्यो, तर तपाईँले रबिन भाइको सेवाको लागि उसलाई धन्यवाद दिनुभएको अन्तिमचोटि कहिले थियो? वा सञ्चालक जेम्सलाई, प्रचारकलाई, अगाडि आएर कुर्सी मिलाउने बडाल कुरा गर्नेहरूलाई कहिले एप्रिसिएट गर्नुभएको छ, कहिले प्रशंसा गर्नुभएको छ? म तपाईँको विश्वासीय कामले एकदमै धन्यवादी छु प्रभुमा भन्नुभएको छ. हामीले युहन्नाबाट यो पाठ सिक्नुपर्छ. यस समय भने हामी गायसमै फर्किनेछौँ, हाम्रो समय हामी गायसमा धेरै समय हामी बिताउनेछौँ. गायस अस्वस्थ थिए तर आफ्नो हर प्रयासमा गायसले क्रिस्चियन यात्री प्रचारकहरूको सेवा गरे. प्रियहरू, गायसको उदाहरणले, उसको यो उल्लेखनीय उदाहरणले यही प्रमाणित गरिदिन्छ कि परमेश्वरको सेवा गर्न तपाईँ धनी स्वास्थ्य हुन आवश्यक छैन. तपाईँलाई धेरै पैसा चाहिँदैन परमेश्वरको सेवा गर्नलाई. गायस बिरामी थिए र गायस हामी जस्तै मध्यम वर्गीय मानिस थिए, तैपनि उनले यात्री प्रचारकलाई खान र आश्रय दिएर परमेश्वरको सेवा गरे. गायसले आफ्नो घर अरूहरूको निम्ति खुला राखे. मानिस कति मानिस मेरो घरमा आएको भनेर गायसलाई झिजो लागेन, तर गायसले त्यसलाई त अपर्च्युनिटीको रूपमा, अवसरको रूपमा हेरिरहेको थियो, सेवाको अवसरको रूपमा. यदि थोरै पैसा भए पनि वा पैसै नभए पनि, स्वास्थ्य नभए पनि, ठुलो घर नभए पनि परमेश्वरको सेवा गर्न सम्भव थियो भने, जससँग धेरै पैसा छ, जससँग घर छ, सुस्वास्थ्य छ, सेवा गर्ने सबै क्षमता छ, ती मानिसहरूबाट झन् कति धेरै सेवाको आशा गरिन्छ, अपेक्षा राखिन्छ. परमेश्वरले कति धेरै जन आशा गर्नुहुन्छ. यीशुले भन्नुभयो, प्रत्येक जसलाई धेरै दिएको छ त्यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्पिएको छ त्यसबाट अझ बढी लिइनेछ. लुका 12:48. प्रियहरू, परमेश्वर दिनुभएका सबै थोकलाई लिएर, स्वास्थ्य, समय र सम्पत्ति, तपाईँ ती सबैलाई लिएर कसरी विश्वासयोग्य हुनुहुँदैछ? के तपाईँ परमेश्वर र उहाँको जनहरूको सेवा गर्दै हुनुहुन्छ? के तपाईँ परमेश्वरको राज्यमा लगानी गर्दै हुनुहुन्छ? यदि तपाईँ मेरो पैसा, मेरो घर, मेरो आफ्नै हातले पसिना होइन यहाँनिर बगाएर कमाएको सम्पत्ति भन्ने खालको व्यक्ति हुनुहुन्छ भने, म तपाईँलाई आज स्पष्ट पार्न चाहन्छु कि तपाईँको घर, तपाईँको पैसा, तपाईँको सम्पत्ति, तपाईँको जीवनको मालिक तपाईँ होइन, तर परमेश्वर हुनुहुन्छ. हामी केवल भण्डारे हौँ, जसरी परमेश्वरले आदमलाई अदनको बगैँचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो, त्यसरी नै परमेश्वरले हामीलाई हामीसँग जोडिएको सबै कुराको रखवाला गोठालो बनाउनु भएको छ। हामी त्यसको मालिक होइन, तर उहाँ हुनुहुन्छ र उहाँले एक दिन हामीबाट हिसाब लिनुहुनेछ। हिसाब, यदि तपाईँसँग धेरै समय, सम्पत्ति र स्वास्थ्य छ भने यसको अर्थ तपाईँसँग धेरै आशिष मात्र होइन, धेरै जिम्मेवारीहरू पनि छन् भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। प्रिय तपाईँले यस चर्चको सदस्यहरूलाई आफ्नो घरमा बोलाउनु भएको अन्तिमचोटि कहिले थियो सेवाको निम्ति? कतिजना सदस्यले तपाईँ बसेको ठाउँ देखेको छ, अथवा तपाईँको घरमा सदस्यहरू आउन सक्ने कतिको सुविधा छ, तपाईँ कति नजिक बस्नुहुन्छ? आजको दिनसम्म तपाईँले कतिजनाको सेवा गरिसक्नुभयो, कतिजनालाई अतिथि सत्कार गरिसक्नुभयो? पाँचजना, तिनजना, एकजना? ए, ठाउँ सानो न, ठाउँ सानो भएर होला सायद, एउटा रुम छ, एकदम साँगुरो छ। तर तपाईँको साथी र आफन्तहरूको बारेमा नि, तपाईँको साथी, मिल्ने साथी र आफन्तहरू तपाईँ घरमा कहिले पुगेको छैनन्? मलाई लाग्छ धेरैचोटि नै पुगेका छन्। प्रियहरू, तपाईँलाई म गिल्टी महसुस गराउन यो भनिरहेको छैन, तर म त केवल तपाईँलाई तपाईँको प्राथमिकताहरू हेर्न, तपाईँले के कुरालाई प्राथमिकता दिइराख्नु भएको छ त्यो देख्नलाई मद्दत गर्दैछु। समस्या तपाईँ सेवा गर्न असक्षम अथवा तपाईँसँग सेवा गर्ने क्षमता नहुनु होइन, तर समस्या भनेको तपाईँसँग सेवा गर्ने हृदय नहुनु। जब तपाईँको घरमा मान्छेहरू आउँछ, तपाईँको सोफा हेर्नलाई, तपाईँको बेड हेर्नलाई, तपाईँको कार्पेट हेर्नलाई मान्छे आउँदैन। फेरि तपाईँ ख्रिस्टको चेला हुनुहुन्छ भने तपाईँले पनि तपाईँको पनि परमेश्वरको राज्यमा निभाउनु पर्ने भूमिका छ। हामी सेवा गर्नलाई बचाइएका छौँ। तपाईँसँग जे छन् त्यसले सेवा गर्नुहोस्। तपाईँसँग गाडी छ, बाइक छ भने बाइकले अरूको सेवा गर्नुहोस्। लिफ्ट दिनुहोस्, म तपाईँलाई लिफ्ट दिन सक्छु। तपाईँ टाढाबाट आउनुहुन्छ यस्तो बेलामा, पब्लिक गाडीमा, सार्वजनिक गाडीमा चढ्न गाह्रो छ, कि म तपाईँलाई सेवा गर्न सक्छु? तपाईँसँग घर छ भने मानिसलाई आफ्नो घरमा बोलाएर अतिथि सत्कार गर्नुहोस्। हुन त यो समय मानिसलाई आफ्नो घरमा बोलाउनु, निमन्त्रणा दिनु एकदम चुनौतीपूर्ण समय छ, तर समय जब अनुकूल हुन्छ ठिक हुन्छ, होइन? अहिले कोरोना भाइरस कारणले गर्दाखेरि हामी सम्पर्क, हामी अरू घरमा पनि भ्रमण गर्दैनौँ र अरूहरूलाई पनि हामी बोलाउँदैनौँ। तर जब सबै समय ठिक हुन्छ, तपाईँले आफ्नो घरमा मिसिनरीहरूलाई बोलाउनुहोस् र बिहान वा बेलुकाको खानाको निम्ति बोलाउनुहोस्, निमन्त्रणा दिनुहोस्, सँगै बस्नुहोस्, उनीहरूको कथा कहानी सुन्नुहोस्, गवाही सुन्नुहोस्, उनीहरू कसरी सेवकका निम्ति नेपालमा आएका छन्, उनीहरूको निम्ति प्रार्थना गरिदिनुहोस्। गायसले त्यही गरिरहेको छ, होइन? जनवरीबाट हाम्रो चर्चमा केही इन्टर्न्स भाइहरू, होइन, पास्टरले तालिमको लागि भाइहरू आउँदैछन्, उनीहरूलाई तपाईँले आफ्नो घरमा बोलाउनुहोस्, सँगै खाना खानुहोस्, उनीहरूलाई उत्साह दिनुहोस्, प्रार्थना गरिदिनुहोस्। प्रियहरू, परमेश्वरको राज्यमा उपयोगी बन्ने अवसरहरू खोज्नुहोस्। विश्वासयोग्य क्रिस्चियन सेवकको सेवा र सहायता गर्नु एक विश्वासयोग्य काम हो, यो हामीले गर्नुपर्छ। गायसले त्यही गरिरहेको थियो र यो हुनाले गायसको सेवाको प्रशंसा गरे। दोस्रो, यो हुनाले गायसलाई सहायताको लागि सल्लाह दिए। गायसको सेवालाई लिएर उसले प्रशंसा गरे त्यति नै सकेन, तर गायसलाई अझै सेवाको निम्ति अझै धेरै सेवकलाई सहायता गर्नको लागि उत्साह दिइरहेका छन्, सल्लाह दिइरहेका छन्। वचनको दोस्रो बुदा हामी पद 6 हेर्दछौँ। परमेश्वरको दृष्टिमा मनपर्दो गरी, अर्थात् परमेश्वरको योग्यको तरिकामा तिनीहरूका प्रबन्धमा जाने, तिनीहरूको यात्रामा जाने प्रबन्ध मिलाइदियो भने तिमीले असल गर्दछौ। गायस युनाले गायसलाई के सल्लाह दिइरहेको छ? यहाँ ती मिसिनरीहरूलाई यात्रामा जाने प्रबन्ध मिलाइदिन भनिरहेका छन्। प्रबन्ध मिलाइदिनु भन्नुको अर्थ यी आर्थिक सहयोगको लागि युनाले गायसलाई अपिल गरिरहेका छन्, उत्साह दिइरहेका छन्। ती सेवकहरू, ती प्रचारकहरू तिम्रो घरमा आए, खाए, बसे, ठाउँ दियो, होइन, खाना पकाएर खुवायो, त्यति मात्र होइन, तिनीहरूलाई पैसा पनि दियो, आर्थिक सहयोग पनि दियो, उनीहरूलाई यात्रामा सजिलो गरी उनीहरूलाई पठाऊ भनेर यहाँनिर सल्लाह पनि दिइरहेका छन्। हुन त गायसले यहाँनिर युहन्नाले यहाँनिर गायसलाई व्यक्तिगत रूपमा ती प्रचारकहरूलाई सहयोग गर्न भनिरहेका छन् कि स्थानीय मण्डलीको रूपमा हामीलाई त्यो स्पष्ट गरी थाहा छैन. जे होस् युनाले यही भनिरहेको छ कि क्रिस्चियन सेवकहरूलाई आर्थिक रूपमा सहयोग गर्नु भने असल कुरा हो. प्रिय क्रिस्चियन सेवकहरू, मिसनरीहरू, पास्टरहरूलाई आर्थिक सहयोग गर्नमा कुनै गलत छैन. यो यहाँ अबाइबलीय कुरा, यसमा केही पनि छैन. बाहिर कति मानिसले भन्ने गर्छ कि पास्टर्सहरूलाई, प्रचारकहरूलाई आर्थिक सहयोग गर्नु भनेको यो ठिक होइन, उनीहरूले आफै गरिखानुपर्छ, आफैले उनीहरूले आफ्नो परिश्रमित सबै कुरा गर्नुपर्छ. तर बाइबलमा जब हेर्छु भने बाइबल अनुसार यो एकदमै उचित कार्य, यो बाइबलले कुरा हो. पुरानो करारमा तपाईँ हेर्नुहुन्छ भने लेवीको कुलले इस्रायलीहरूको लागि विशेष धार्मिक कर्तव्यहरू निर्वाह गर्थे. लेवीको घरानाले मन्दिरमा पुजारीको रूपमा सेवा गर्थे. लेवीको घरानाले, लेवीका कुलले, र यसको बदलामा बाँकी कुलले, एघारवटा कुलले यरुसलेमको मन्दिरमा दशंश ल्याउँथ्यो र त्यही दशंश भेटीहरूले लेवीको कुलहरूको हेरचाह गरिन्थ्यो, ती पुजारीहरूको हेरचाह गरिन्थ्यो. तिनीहरूको निम्ति जमिन छुट्याइएको थिएन, तिनीहरूको अरू पेसा थिएन, तिनीहरूको पेसा भनेकै मन्दिर थियो. तिनीहरूले मन्दिरमा काम गर्थे र अरू कुलले लिएको दशंशद्वारा उनीहरूले आफ्नो जीविकापार्जन गर्थे. नयाँ क्रममा जब हामी आउँछौँ, पावल भन्छन् कि मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू अथवा पास्टरहरू दोब्बर योग्यका दोब्बर आदरका योग्य हुन्छन्, विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछ. पावलले भन्छन् सेवकहरू दोब्बर आदरका योग्यको हुन्छ. कुन अर्थमा दोब्बर आदर, कुन अर्थमा दोब्बर आदर, डबल अनर? पद 18 भन्दछ कि किनभने पवित्र शास्त्र भन्छ, दाई गर्ने गोरुको मुखमा मोहलो नलगाउनु र श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ. म पहिलो तिमोथी 5:17-18 पद पढिरहेको छु. त्यस अर्थमा दोब्बर आदर, उसलाई पास्टरको रूपमा, एउटा प्रचारको रूपमा आदर गरिन्छ र उसलाई, उसको परिश्रम पनि उसलाई दिइन्छ. त्यस अर्थमा दोब्बर आदर भनेर यहाँले पावलले भनिरहेको छ. अर्थात् पास्टर्सलाई स्थानीय चर्चले आर्थिक रूपमा हेरचाह गर्नुपर्छ र सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाउनु भनी प्रभुले पनि आज्ञा दिनुभएको छ. 1 कोरिन्थी 9:14 क्रिस्चियन सेवकहरूलाई सहयोग गर्नमा कुनै गलत छैन प्रियहरू. त्यसकारण यो हुनाले गायसलाई क्रिस्चियन सेवकहरूलाई आर्थिक सहयोग गर्न उत्साह दिइरहेका छन्. प्रारम्भिक अथवा सुरुका चर्चका मिसिनेरीहरू आफूले भ्रमण गरेको प्रत्येक सहरको सहयोगमा उनीहरू निर्भर थिए. लुका 10:5-7 यीशुले भन्नुभएको कुरा तिनीहरूको जीवनमा लागू भएको थियो. जब यीशुले आफ्नो चेलालाई सेवाको निम्ति पठाउनु भयो, उहाँले भन्नुभयो, न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर, जुन घरमा पस्छौ पहिले भन यस घरलाई शान्ति होस्, तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस, किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ, घर नपसि हिँड. सुरुका प्रचारकहरूले, मिसनरीहरूले यही यीशुको आज्ञालाई उनीहरूले आफ्नो जीवनमा पालन गरिरहेको थिए र उनीहरू जहाँ जहाँ जान्थे उनीहरूलाई मण्डलीहरूले पैसा दिएर सेवाको निम्ति पठाएको थिएन, तर जहाँ जहाँ जान्थे त्यही मण्डलीहरूले उनीहरूलाई सहायता पुर्याउँथे. जुन जुन ठाउँ उनीहरू जान्थे त्यहाँको मण्डली उनीहरूलाई सहायता गर्थे र वरिपरिको मानिसहरूलाई सुसमाचार सुनाउँथे. क्रिस्चियन सेवकहरूलाई सहायता गर्नु एकदमै उत्तम कुरा. प्रिय मित्रहरू, यदि तपाईँ चर्चको सदस्य हुनुहुन्छ भने, तपाईँ यस चर्चको सदस्य हुनुहुन्छ भने, यस चर्चको सदस्य भएको नाताले तपाईँबाट यस चर्चको खाँचोहरू पुरा गर्न दिनुपर्ने अपेक्षा गरिन्छ. कि तपाईँ आफ्नो, कि तपाईँलाई हाम्रो चर्चको करार याद छ, हामीले हाम्रो चर्चको करारमा बुदा नम्बर 8 यसरी हामीले प्रतिज्ञा गरेका छौँ, यस मण्डलीको सेवा काईको सहायताको लागि, मण्डलीको खर्च, गरिबको राहत र सारा जातिमा सुसमाचारको फैलावको लागि हामी उद्धारसितले प्रशस्त मात्रामा निरन्तर योगदान गर्नेछौँ. प्रियहरू, के तपाईँ दिने कुरामा विश्वासयोग्य हुनुहुन्छ? दिने कुरामा, के तपाईँ दशंश र भेटी दिने कुरामा विश्वासयोग्य हुनुहुन्छ? मलाई लाग्छ पहिलोचोटि आज यस मण्डलीबाट दशंश भेटी गर्ने कुरा हुँदैछ. बाइबलले कुरा गरिरहेको छ, त्यस कारणले गर्दाखेरि हामी खोजी दशंश भेटीको बारेमा प्रायः कुरा गर्दैनौँ. तपाईँले जब सुसमाचार बुझ्नुहुन्छ, क्रिस्टलाई प्रेम गर्नुहुन्छ, तपाईँ आफै दिन थाल्नुहुन्छ. मैले तपाईँहरूलाई धेरै त्यहाँनिर म्यानिपुलेट फकाइराख्नु पर्दैन, लोभ देखाइरहनु पर्दैन. तर पनि गायसलाई यहुन्नाले विश्वासीहरूलाई, सेवकहरूलाई आर्थिक रूपमा सहयोग गर्न भन्दैछ भने, यो त हामीलाई पनि परमेश्वर वचनले भनिरहेको छ कि हामीले पनि त्यही गर्नुपर्छ. र हामी त्यो कसरी गर्छौँ? हामी मण्डलीद्वारा गर्छौँ, मण्डलीद्वारा, मण्डलीमा हामी दर्शन सभेटर किन दिन्छौँ, ताकि हामी सेवकहरूलाई सहयोग गर्न सकौँ, ताकि मण्डली स्थापना गर्नेहरूलाई हामी सहयोग गर्न सकौँ, ताकि अरू मिसनरीहरूले प्रचारकहरूलाई हामी मण्डलीहरूलाई सहयोग गर्न सकौँ, ताकि परमेश्वरको राज्य विस्तार होस्। त्यसको लागि त हामी अस्तित्वमा छौँ, हामी आफ्नो राज्य स्थापना गर्नलाई यस पृथ्वीमा अस्तित्वमा छैनौँ, हामी यस कारण यस पृथ्वीमा छौँ ताकि परमेश्वरको राज्य बढोस्। त्यही भएर के तपाईँ विश्वासी हुनुहुँदैछ? चर्चमा नाम लेख्न चलन छैन र अगाडिको नाम पढ्ने पनि गर्दैनौँ, तर त्यसो नहुँदा पनि तपाईँको नाम खुलासा नगरे पनि, तपाईँको नामलाई मान्छेले ताली नपड्काइदिए पनि, के तपाईँ विश्वासयोग्य भएर दिइराख्नु भएको छ? हामी 7 महिनासम्म चर्चको रूपमा भेला हुन सकेनौँ, तर के तपाईँले आजको दिनसम्म विश्वासयोग्य भएर तपाईँको दशंश भेटीहरूलाई बचत गरेर राख्नु भएको छ र मण्डलीमा आज ल्याउनुहुँदैछ? तपाईँको लागि त्यो बहाना भयो, वा 7 महिनासम्म दिनै परेन, अब यसले त म यो गर्छु त्यो गर्छु। कहाँ छ तपाईँको प्राथमिकता? कहाँ छ तपाईँको हृदय? कृपया मलाई गलत नबुझ्नुहोस्, मैले यहाँनिर फेरि मेरो आँखा तपाईँको पैसामा छैन, मेरो आँखा तपाईँको पैसामा छँदै छैन, म तपाईँको पैसाको बारेमा कति पनि चिन्तित छुइनँ। तपाईँको पास्टरको रूपमा म तपाईँको हृदयको बारेमा चिन्तित छु। के तपाईँ पैसालाई प्रेम गर्नुहुन्छ? के तपाईँ पैसाको त पूजा गर्दै हुनुहुँदैन? के तपाईँ पैसाको त पूजा गरिरहनु भएको छैन? यदि तपाईँ पैसाले प्रेम गर्नुहुन्छ भने, तपाईँ पैसाको पूजा गर्नुहुँदैछ भने, तपाईँ परमेश्वर र धनको सेवा गर्न सक्नुहुन्न। यसुले भन्नुभयो कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किन सक्दैन? यसुले भन्नुहुन्छ फेरि, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ, अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ र अर्कोलाई तुच्छ ठान्नेछ। प्रिय, तपाईँको मालिक हो, तपाईँको गत हप्ताको जीवनको लगानीले के देखाउँछ? तपाईँको मालिक हो, तपाईँ के को लागि जिइराख्नु भएको छ? तपाईँ मण्डलीमा किन आउनुहुन्छ? आशिष पाउनलाई, दशंश भेटी किन दिनुहुन्छ? परमेश्वरबाट क्षतिपूर्ति पाउनलाई? तपाईँ विश्वासयोग्य हुनुहुन्छ? तपाईँको हृदय परिवर्तन भएको छ? के तपाईँको हृदय परिवर्तन भएको छ? के तपाईँको पैसाले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ? दुःखलाग्दो कुरा, धेरै मानिसहरू मण्डलीमा यसरी आउँछन् जसरी उनीहरू मन्दिरमा जाने गर्थे, मन्दिरमा जाने गर्थे, घन्टी हल्लाएर भगवान्सँग माग्ने गर्थे। आज भगवान् परिवर्तन भएको छ, तर माग परिवर्तन भएको छैन। त्यही कुरा आज मण्डलीमा आएर पनि माग्ने गर्छ धेरैले, शारीरिक कुराहरू। कति तपाईँको जीवनमा त्यसरी नै त चलिरहेको छैन, तपाईँको विश्वास त त्यस्तै छैन। तपाईँको मालिक हो, तपाईँ कसको सेवक हो? युहन्नाको लागि भने परमेश्वर उसको मालिक हुनुहुन्थ्यो, त्यसकारण उसले गायसलाई उहाँको सेवामा लगानी गर्न हौसला दिइरहेको छ, सही ठाउँमा लगानी गर्नलाई हौसला दिइरहेको छ। सुप्रियहरू, सुसमाचारका सेवकहरूलाई सहयोग गर्नु विश्वासयोग्य काम हो, हामीले दिनुपर्छ, सहयोग गर्नुपर्छ। तर सहयोगको स्तर के हुनुपर्छ? हामीले कति दिने? पद 6 को खण्ड खमा हेर्नुहोस् न, पद 6 को खण्ड खमा, परमेश्वरको दृष्टिमा मनपर्दो गरी तिनीहरूको यात्रामा जाने प्रबन्ध मिलाइदेऊ भने तिमीले असल गर्नेछौ। यहाँ देख्नुभयो एउटा शब्द, वाक्यांश, परमेश्वरको दृष्टिमा मनपर्दो गरी, अथवा परमेश्वरको योग्य हुने तरिकाले ती सेवकहरूलाई तिमीले सहयोग गर भनेर युहन्नाले भन्दैछ। यसको अर्थ के हो? यसको अर्थ भनेको हाम्रो दियाले, हाम्रो सहयोगले परमेश्वरको उद्धारता प्रतिबिम्बित गर्नुपर्छ, परमेश्वरको जेनरोसिटीलाई देखाउनुपर्छ, परमेश्वरको हृदयलाई हाम्रो दियाले देखाउनु पर्दछ। परमेश्वरले असाधारण रूपमा हामीलाई दिनुभएको छ, स्वास्थ्य होइन, धन होइन, तर उहाँले हाम्रो पापको प्रायश्चितको निम्ति उहाँले आफ्नै पुत्र दिनुभएको छ। हामी त्यो असाधारण अनुग्रहको प्रापकहरू हौँ र हामी त्यही अनुग्रहको प्रतिबिम्बक हुनुपर्दछ। हामी रिसिभर हौँ, परमेश्वरको अनुग्रहको रिसिभर हौँ, हामी त्यही अनुग्रहको रिफ्लेक्टर हुनुपर्छ, हाम्रो दियाईमा त्यो देखिनु पर्दछ। त्यसैले मैले कति दिनुपर्छ भनेर तपाईँ नसोध्नुहोस्, बरु मैले कति दिँदा त्यसले परमेश्वरको उद्धारतालाई प्रतिबिम्बित गर्दछ भने सोध्नुहोस्। परमेश्वरको योग्य हुने तरिकाले दिनुहोस्। तपाईँको दियाईले यो देखाउनु पर्दछ कि स्वर्गमा होस् या पृथ्वीमा तपाईँले चाहने परमेश्वर बाहेक अरू केही छैन। यो उनीहरूले गायसलाई क्रिस्चियन सेवकलाई सहयोग गर्न प्रोत्साहित गरे, तर उसले यो कुनै कारण बिना गरेनन्। उनले यो उनीहरूले हामीलाई विश्वासयोग्य ख्रिस्टका सेवकहरूलाई सहायता गर्नुपर्ने तिनवटा कारणहरू देख्छ, तिनवटा कारणहरू सात पददेखि हामी त्यो कारणहरू देख्छौँ। तिनवटा कारण हामीले किन विश्वासयोग्य सेवकहरूलाई सहायता गर्ने, तिनवटा बाइबलले कारण। पहिलो कारण सात पदलाई हेर्नुहोस् त, किनभने अविश्वासीहरूबाट केही नली तिनीहरू उहाँको नाउँको खातिर यात्रामा निस्केका छन्। पहिलो कारण भनेको विश्वासयोग्य सेवकहरूले अविश्वासीहरूबाट केही लिने आशा गर्दैनन्, त्यसकारण हामीले उनीहरूको सेवा गर्नुपर्छ, उनीहरूलाई हामीले सहयोग गर्नुपर्छ। विश्वासयोग्य क्रिस्चियन सेवकहरूले उनीहरूको प्रचारबाट पैसा कमाउने आशा राख्दैनन्। तिनीहरू त्यस्ता गुरुहरू जस्ता छैनन् जसले आफ्नो अनुयायीहरूबाट लाखौँ करोडौँ बटुल्छन्। देख्नु भएको छ होइन, ठुलो ब्यानरमा लेखिन्छ फलाना गुरु, अनि त्यहाँ मानिसहरू आउँछन् अनि डोनेसन बक्स हुन्छन्, यति धेरै पैसा उनीहरू बटुलिरहेको हुन्छ। यी सेवकहरू साँचो ख्रिस्टका सेवकहरू त्यस्ता छैनन्। तिनीहरूले आफ्नो सेवाकाईबाट पैसा बटुल्ने उनीहरू कोसिस गर्दैनन्, तिनीहरूको त्यो लक्ष्य होइन। ख्रिस्टका सेवकहरू पैसाको खातिर सेवाकाईमा छैनन्। यदि कोही पैसाको लागि सेवाकाईमा छ भने ऊ झुटो सेवक हो, ऊ झुटो सेवक हो, ऊ सेवाकाई पनि हुँदैन। मेरो एक असल मित्र दाजु सर्वजितले मलाई सधैँ भन्नुहुन्छ कि पैसाले सेवकाई गर्दैन र पैसाको लागि सेवकाई गरिनु हुँदैन। प्रियहरू, परमेश्वर र मानिसलाई प्रेम नगर्ने कोही पनि सेवकाईमा हुनुहुँदैन। हामीले त्यस्ता सेवकहरूलाई सहायता गर्नुपर्दछ जो सङ्कष्टमा पनि सुसमाचारप्रति समर्पित हुन्छन्, सङ्कष्टमा पनि। हामीलाई थाहा छ कि गैर क्रिस्चियनहरूले क्रिस्चियन सेवकहरूलाई कहिले पनि सहायता पुर्याउँदैन, ख्रिस्टियनहरूले पास्टरहरू पाउँदैन, हामीलाई थाहा छ। त्यस कारण यदि चर्चले ख्रिस्टका सेवकहरूलाई पाउँदैनन् भने, सहयोग गर्दैन भने कसले गर्छ? त्यही भएर यहाँनिर उनीहरूले कारण दिँदैछन्, तिनीहरू अविश्वासीबाट केही पनि लिन आशा गर्दैनन्, अविश्वासले दिँदैनन् पनि। त्यही भएर ख्रिस्टियन यो मण्डलीको विश्वासीहरूको जिम्मेवारी हो। पहिलो कारण हामीले ख्रिस्टियन सेवकहरूलाई किन सहायता गर्ने, पहिलो कारण किनकि तिनीहरूले अविश्वासीहरूबाट केही लिन आशा गर्दैनन्। दोस्रो कारण सातकै खण्ड खला हेर्नु न, तिनीहरू उहाँको नाउँको खातिर यात्रामा निस्केका हुन्। दोस्रो कारण विश्वासयोग्य सेवकहरू उहाँको नाउँको खातिर सेवा गर्छन्, विश्वासयोग्य सेवकहरू उहाँको नाउँको खातिर सेवा गर्छन्। यहाँ उल्लेख गरेको नाउँ येशु ख्रिस्टको नाउँ हो। सुरुको मण्डलीले ख्रिस्टको पर्यावाचीको रूपमा नाउँ शब्द प्रयोग गर्थे, सिनोनिमको रूपमा, तपाईँले बुझ्नुहुन्छ। प्रेरित 5:41 तपाईँले हेर्न सक्नुहुन्छ। उदाहरणको निम्ति सो विश्वासयोग्य ख्रिस्टियन सेवकहरू येशुको नाउँमा प्रचार गर्छन्, तिनीहरू अरू नाउँ संस्थाको खातिर सेवा गर्दैनन्, तिनीहरू केवल ख्रिस्टको खातिर सेवा गर्दछन्, उहाँको नाउँको खातिर सेवा गर्दछन्। किनकि अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित चारको 12 किनकि स्वर्गमा पृथ्वी माथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भने स्वीकार गर्नुपर्छ। त्यस कारण साँचा ख्रिस्ट साँचा सेवकहरू ख्रिस्टको नाउँमा ख्रिस्टको खातिर सेवा गर्छन्। विश्वासयोग्य ख्रिस्टका सेवकहरूलाई सहायता गर्नुपर्ने तेस्रो कारण 8 हेर्नुहोस् न, 8 यसकारण यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नुपर्छ ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौँ। विश्वासयोग्य क्रिस्चियन अथवा ख्रिस्टका सेवकहरूलाई किन सहायता गर्ने, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौँ। दोस्रो युना 10:11 अनुसार झुटा प्रचारकहरूलाई सहायता गरेमा हामी उनीहरूको दुष्ट काममा सहभागी हुन पुग्छौँ, भने साँचो सेवकहरूलाई सहायता गरेर हामी सत्यतामा सहकर्मी बन्न सक्छौँ। हाम्रो प्राथमिकता दोस्रो हुनुपर्दछ, साँचो सेवकहरू हुनुपर्दछ। यीशुले भन्नुभयो, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरूलाई सिकाऊ। आज हामी मण्डलीको रूपमा यही महान आदेश पुरा गर्नको निम्ति अस्तित्वमा छौँ। हामी एक चर्चको रूपमा यो आदेश हामी पुरा गर्दछौँ। कोहीलाई हामी पठाएर हामी यो आदेश पुरा गर्दछौँ, कोही गएर यो आदेश हामी पुरा गर्दछौँ भने कसैको निम्ति हामी आर्थिक सहयोग गरेर प्रार्थना गरेर हामी यो आदेश पुरा गर्दछौँ। यदि कसैले महान आदेश पुरा गर्ने क्रममा लागेको छ, सेवाकाईमा उनीहरू पसेको छ भने जब हामी आफ्नो तर्फबाट आर्थिक योगदान पुर्याउँछौँ, हामी त्यही सत्यमा सहभागी भइरहेका हुन्छौँ। तसर्थ हामीले सुसमाचारका प्रचारकलाई सहायता गर्नुपर्दछ, किनकि त्यसरी हामी सत्यतामा सहभागी बन्न सक्छौँ, सहकर्मी बन्न सक्छौँ। हामी केवल सहकर्मी हौँ, हामी कोही पनि बोस छैनौँ यहाँ, हामी कसैको निम्ति यहाँ इम्प्लोइज हुने कामदार छैनौँ, हामी केवल परमेश्वरको निम्ति काम गर्छौँ। यदि हामी अरू मण्डलीहरूसँग हामी मिलेर काम गर्छौँ भने, अरू मण्डलीले हामीलाई सहयोग गर्छ भने, हामी त्यो मण्डलीको एजेन्ट होइन, ब्रान्च होइन, हामी केवल सहकर्मीहरू हो, हामी केवल सुसमाचारको निम्ति हामी मिलेर काम गर्छौँ। त्यो प्रिय मित्रहरू, आशाको वचनबाट हामीले सिक्नुपर्ने कुराहरू यही हो कि हामीले पनि सेवा गर्नुपर्छ र हामीले पनि सहायता पुर्याउनुपर्छ। प्रियहरू, के विश्वासयोग्य क्रिस्चियनहरूको, क्रिस्चियन सेवकहरूको सेवा गर्ने काममा तपाईँ विश्वासयोग्य हुनुहुँदैछ? एउटा विश्वासयोग्य काम हो, तर के तपाईँ विश्वासयोग्य हुनुहुँदैछ? के तपाईँ विश्वास योग्यताको निम्ति लागि प्रयत्न गर्नुहुँदैछ? ओ प्रियहरू, विश्वास एउटा योग्य रहने एकमात्र तरिका भनेको फेरि पनि बारम्बार बारम्बार सुसमाचारमा फर्किनु हो, सुसमाचारमा फर्किनु हो। यदि हामी विश्वास योग्य हुनबाट चुकिरहेको छौँ भने यसको मतलब हामी सुसमाचारमा फर्किनबाट चुकिरहेका छौँ। त्यही भएर म तपाईँलाई उत्साह दिन चाहन्छु समयमा कि तपाईँ फेरि सुसमाचारलाई भ्रमण गर्नुहोस्, पुनः भ्रमण गर्नुहोस्, सुसमाचारको बारेमा फेरि सोच्नुहोस्, हरेक दिन सुसमाचारको पूर्व अभ्यास गर्नुहोस्, सुसमाचारमा पुनः केन्द्रित हुनुहोस्, तपाईँको पापहरूको क्षमाको लागि क्रुसमा येशु ख्रिस्टको मृत्युको बारेमा सोच्नुहोस् र त्यो सुसमाचारको प्रति उत्तरमा दिनुहोस् र सेवा गर्नुहोस्। ख्रिस्टलाई हेर्नुहोस्, ख्रिस्टलाई हेर्नुहोस्, मानिसको पुत्र जो सेवा पाउनु होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आउनुभयो। आउनुहोस् हामी प्रार्थना गरौँ।